نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد مادن الجود والكرم اللهم صل على سيدنا ومولانا محمد وعلي الف مرة اللهم صل على سيدنا ومولانا محمد وآله وصحبه وبارك وسلم أما بعد وهذه مشهور معروف حديث أكثر اس حدیث کو ہم سنتے ہیں اور مضمون سے واقف ہیں, لیکن جس قدر کم بلکہ جس قدر بھی زیادہ اس حدیث کو سمجھ جائے وہ کم ہے. نبی کریم صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ آخرت کی منزلوں میں سے پہلی منزل جو ہے وہ قبر ہے. آخرت کی جو ہے وہ ایک دنیا ہے. آخرت شروع ہوتی ہے موت سے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم ارشاد یہی فرما رہے ہیں کہ موت کے بعد جو سب سے پہلے انسان کو منزل پہنچتی ہے یا حاصل ہوتی ہے یا ملتی ہے وہ قبر ہے. گو کہ پتہ یہ چلتا ہے کہ اس کے علاوہ بھی بہت سی منزلیں ہیں ابھی باقی. قبر کے بعد بھی ہے, قبر سے اٹھایا جائے گا, قیامت قائم کی جائے گی, حشر کا میدان ہوگا, حساب کتاب ہوگا اور پھر برسرات ہوگی, برسات سے گزرنا ہوگا, اللہ کے فیصلے ہوں گے. تو میرے بھائیو یہ سب منازل ہیں جو ہم طے کرنے ہوں گے, جو انسان کو دیکھنے ہوں گے سارے. وہ کوئی معمولی چیز تو نہیں ہے. اگر ایک ایک منزل کی طرف احادیث کو ہم پڑھیں تو عجیب حساب ہو جائے کہ کیسے کیسے واقعات اور کیسے کیسے معاملات ہمارے ساتھ آنے والے ہیں. جو چلے گئے وہ تو آنے ہی والے ہیں اور ہم بھی جو ہیں اس مقام تک پہنچنے والے ہیں. لیکن یہ دنیا جو ہے, نفس جو ہے, یہ انسان کو یہ سوچ آنے نہیں دیتا. اور غفلت اس قدر انسان میں پیدا ہو جاتی ہے کہ ان منازل کو بھول جاتا ہے اور دنیا ہی کو سب کو سمجھتا ہے, اور یہی بہت بڑا دھوکہ ہے. تو اس حدیث پہ ہم اگر غور کریں, اللہ کے نبی ارشاد فرماتے ہیں کہ پہلی منزل جو ہے انسان کی وہ ہے قبر, اور آگے جو فرمایا بہت غور طلب بات ہے. کتنی بڑی اطلاع فراہم فرما رہے ہیں کہ جو اس منزل میں بچ گیا, اس سے پاس ہو گیا قبر کی منزل سے بچ گیا اگر, تو پھر جتنی بھی آنے والی منازل ہیں, کیسے کیسے مقام ہیں, سارے آسان ہو جاتے ہیں. کتنی امپورٹنٹ چیز ہے. جو اس پہلی منزل سے بچ گیا, اللہ نے فرماتے ہیں پھر جتنی منازل ہیں آپ دیکھیں کیسے کیسے مقام ہیں, کیسے کیسے واقعات آگے ہیں. اللہ کے نبی ارشاد فرماتے ہیں کہ وہ جو ہے اس سے بچ گیا. ارشاد فرمایا کہ اگر یہیں اڑ گیا, اس منزل سے نہ بچ سکا, تو پھر جتنے بھی منزل آنے والے ہیں وہ اور بھی زیادہ دشوار ہو جائیں گے اس کے لیے. اللہ اکبر. اور اس کے آگے فرمایا کہ بھائی قبر سے زیادہ بھیانک, قبر سے زیادہ بھیانک منزل اور کوئی میں نے نہیں دیکھا. اللہ نے فرمایا کہ سب سے زیادہ بھیانک منزل جو ہوگا وہ قبر کا. اب کتنی بڑی حدیث ہے, کئی بار سنے, اب بھی ہم حدیث کو سن رہے ہیں, ساری دنیا سنتی ہے, مگر عجیب حال ہے. یہ حدیث جب اللہ کے نبی صلی اللہ علیہ وسلم ارشاد فرمائی تو یہ کیسی قوم نے سنی, ایسے انسانوں نے سنی جن کو اصحاب رسول صلی اللہ علیہ وسلم کہا جاتا ہے. اس حدیث کے بعد ان پہ کیا اثر ہوا یہ دیکھیں آپ, اور کتنا اثر ہوا اور کیسا اثر ہوا. سارے صحابہ کا مزاج ایک تھا, سب کا ایک تھا بالکل. اس حدیث کے بعد وہی رنگ تھا سب کا جو ایک صحابی کا رنگ تھا, جتنے بھی صحابی تھے. لیکن آپ یہ دیکھیں کہ ان صحابوں کے اندر بھی چنے گئے لوگ تھے, کوئی بہت ہی زیادہ اچھا گروپ, اس سے اچھا گروپ, جیسے یہ تشکیل کی گئی تھی کافی صحابہ کی, بھائی بدری صحابہ بہت افضل, اشرم وبشرا اس سے بھی افضل, بیت الرضوان والے وہ بھی افضل, ان کی بھی تھی نا معاملات بڑھتے بڑھتے, عطا یہ نچوڑ یہ نکلتا ہے تمام صحابہ کا کہ چار صحابہ سب سے افضل. حضرت ابو صدیق رضی اللہ تعالیٰ عنہ, حضرت عمر رضی اللہ تعالیٰ عنہ, حضرت عثمان رضی اللہ عنہ, حضرت علی کرم اللہ وجہ, ان چاروں صحابہ میں بھی سب سے افضل حضرت ابو صدیق رضی اللہ تعالیٰ عنہ, تمام بشر میں سب سے افضل تھے نبیوں کے بعد, انبیاء کے بعد. اب ان کی جو حالت تھی, قدم قدم پہ ان کو بشارتیں تھیں, انعامات تھے قرآن کی طرف سے بھی, اللہ کے نبی کی طرف سے بھی. تو ایک ہی صحابی کی بات میں پیش کرتا ہوں آپ کی خدمت میں, سب صحابہ کا رنگ تو یہی تھا. سن ہم بھی رہے ہیں حدیث, سنی انہوں نے بھی حدیث. حضرت عثمان رضی اللہ تعالیٰ عنہ کے بارے میں کہ اس حدیث سننے کے بعد ان کا حال یہ ہوتا تھا کہ اگر کسی قبر پر پہنچ جاتے تھے یا قبر کی طرف رخ کر لیتے تھے تو ان کی حالت غیر ہو جاتی تھی, حتیٰ کہ یہ اس قدر گریا اور خوف طاری ہوتا تھا کہ ان کی ریش مبارک سے بھی ان کے آنسو ٹپکنا شروع ہو جاتے تھے. معلوم آپ جانتے سب, اتنے بڑے صحابہ کا یہ فعل تھا, اتنا رونا اور گریا قبر سے, جبکہ ان کا حالت کیا تھی, نو مقام پر ان کو بشارت تھی بخشش کی اللہ کی طرف سے اور اللہ کے رسول کی طرف سے. بلکہ ایک واقعہ جو ایسا تھا تبوک کا, جس وقت نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کی توجہ فرمائی کہ بھئی آؤ اس میں کچھ مدد کرو, تو سب صحابہ لائے الحمدللہ, حضرت ابو صدیق بھی, حضرت عمر بھی, ان کے واقعات بھی ہیں. حضرت عثمان رضی اللہ تعالیٰ عنہ اس وقت ایک بہت تاجر تھے, بہت امیر کبیر آدمی تھے, تجارت چلتی تھی. جب آپ نے یہ سنا تو تجارت کے لیے کافرہ بھیج رہے تھے آپ کسی ملک کے اندر, فل بڑا تجارت کر, آپ نے اس کو واپس کر لیا. اب مختلف رایات مختلف ہیں, کہیں 200 ہے, کہیں 900 ہے, کہیں 1000 ہے, اور بہت زیادہ چاندی سونا دینار, بعض حدیث میں یہ بھی کہ کچھ استینوں کے اندر بھی جتنا پیسہ تھا آپ لا کر بارگاہ رسالت میں حاضر اور فرمایا کہ یا رسول صاحب یہ میری طرف سے تھوڑا ہدیہ قبول فرما لیں آپ. آپ نے اس میں اس قدر خوش ہوئے, اس قدر خوش ہوئے دیکھنے کے بعد کہ ایک روایت میں یہ ہے کہ آپ نے فرمایا کہ اللہ تعالیٰ عثمان سے تو راضی ہو جا, میں بھی اس سے راضی ہوں, تو بھی راضی ہو جا. ایک روایت فرمایا یا اللہ روزے قیامت کا حساب اس سے نکال دے, پیغمبر حساب کر دے اس کو قیامت, کوئی حساب سے روزے قیامت مت لینا. ایک روایت میں یہ آیا کہ یا اللہ تو عثمان کو آخرت کے اندر بالکل ہی کسی بھی گناہ سے ختم کر دے, کوئی گناہ اس کے اندر نہ ہو. اور ایک اس میں آیا کہ آپ اس طریقے سے پیسے اچھال لیتے, آپ جو انہوں نے دیے تھے پیسے, اور کہنے آج کے بعد عثمان چاہے جو عمل کرے تجھے کوئی عمل نقصان نہیں دے سکتا. اور ایک روایت میں آتا ہے کہ اللہ نے فرمایا کہ عثمان مبارک ہو, اللہ تعالیٰ نے تجھے بخش دیا. تو یہ جو رونا آپ یہ دیکھیں کس قدر عجیب بات لگتی ہے کہ اتنے بخشش کے سامان ہوں اور ایک شخص قبر پہ اس قدر رو رہا ہو. اس کی وجہ کیا ہے؟ یقین تھا لیکن بے خوف نہیں تھے, خوف موجود تھا, پھر بھی جو بات کہی گئی ہے کہ پتہ نہیں یہ مقام کیسا ہوگا, کس قسم کا ہوگا, کتنا سخت ہوگا. اور ہم دیکھ لیں آج ہمارا کیا حال ہے, غور کریں اس بات پہ. الحمدللہ بڑی خوشی کی بات ہے, اور الحمدللہ بہت ہی اللہ کا کرم دیکھ رہے ہیں کہ نماز تو 6:15 ہو گئی, ایسی تھا نا, اور فارغ بھی ہو گئے لوگ, 6:45 فارغ ہوئے, گھروں میں چلے گئے, استراحت فرما رہے ہوں گے ماشاء اللہ, بیٹھے ہوں گے, گپے مار رہے ہوں گے, چائے پی رہے ہوں گے, مشروب پی رہے ہوں گے, وہ اپنے اپنے رنگوں میں رنگے ہوں گے لوگ, ماشاء اللہ جلدی فارغ ہو گئے, آرام کر رہے ہوں گے, کھانے کھا رہے ہوں گے. آپ لوگوں کو کیا ہوا؟ -4 ٹمپریچر ہے بارش وقت, سردی کا ہر آدمی کہاں اپنے سردی میں کون نکلتا ہے, سب گرم بستروں میں لیٹے ہوں گے اپنی بوتلیں گرم کر کے. آپ لوگ کیوں آ گئی یہاں سوچیں ذرا, کون آپ کو یہاں لے آیا؟ ہم بھی تو فارغ تھے کھانا وانا کھا کے, لیکن کون یہاں آپ کو لے آیا؟ یہی اللہ کا فضل اور کرم انسان کو ایسے تیاری کراتا ہے.
سبحان اللہ,
اسی کا نام تو نعمت ہے. اصل نعمت تو یہ ہے کہ کس طرح دنیا سے بیگانہ کر کے اللہ پاک نے دروس کو چاٹ کر کے, حراموں کو ختم کر کے, دیکھا نا ہر چیز جو اس وقت دنیا میں ہو رہی ہے اس سے فارغ کر کے, کوئی گناہ نہیں, عام نفس کی لذت حلال, کھانا کھانا حلال نہیں, اس وقت آپ بس چائے پی رہے تھے, کافی پی رہے تھے, گپ شپ مار رہے تھے, کھانے چل رہے ہوتے, جلدی فارغ ہو گئے, سردی ہے بھائی چلو سوپ پیتے ہیں, چلو یہ کرتے ہیں, گھر میں گرمی ہے جناب, ہیٹر چل رہے ہوتے, لیکن نہیں, تھکے لوگ بھی ہیں, رات کے کام کرنے والے بھی لوگ ہیں, صبح سے چلنے والے بھی لوگ ہیں, لیکن کیا ہے اللہ کے ذکر کی محبت جو کھینچتی چلی گئی ہے. یہ نعمت نہیں تو میرے دوستو اور کیا ہے, اس کا کیا نام ہے؟ روکا نفس نے, روک سک, روکا شیطان نے, روک سک, بتائیں کتنا اللہ کا کرم اور کتنا بڑا فضل اللہ کا. آپ سوچیں کہ کس طریقے سے اللہ تعالیٰ نکال کے تمام چیزوں سے نفرت پیدا کر دی اور ساری محبت اس ذکر میں پیدا فرما دی
اللہ.
یہ ہے چیز, یہ ہے رنگ صحابہ کا حقیقت, حالانکہ پتہ بھی نہیں ابھی اس کا. یہ حدیث میں نے آپ کی خدمت میں پیش کی ہے, آنے والی منزلوں کا بھی الحمدللہ, اور قبر کی منزل کی بھی. اب یہ دیکھ لیں گے کتنی بڑا امتحان ہوگا قبر کا, کتنا بڑا امتحان ہوگا. کوئی چیز بچا سکتی ہے قبر سے؟ مجھے بتائیں کون بچائے گا؟ کہیں بچا سکتا. دیکھیں اللہ کے نبی صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں, کو سنو لوگو سنو, ہم نے تیاری کرنی ہے اس قبر سے بچنے کی, یہ ہمارا مقصد ہے, یاد رکھیں. کھانا پینا مقصد نہیں ہے, اس آنے والے وقت سے ہم نے تیاری کرنی ہے. یہ میسج ہے اس حدیث کا, اور صحابہ کرام کی زندگی ہمارے سامنے مثال ہے کہ اس وقت وہ بے خبر نہیں ہوئے, بخشے بخشائے تھے تو ہمیں تو پتہ ہی کچھ نہیں ہے, بخشنے کا سوال کیا, حالات ہی خراب. تو اس وقت جو غفلت کا سب سے بڑا پردہ ہم نے چاک کرنا ہے وہ کیا ہے کہ اس عذاب کے بارے میں جس کے بارے میں کہا جاتا ہے, قزبرہ رضی اللہ تعالیٰ عنہ ایک حدیث پیش کرتے ہیں قبر کے بارے میں کہ اللہ نے ارشاد فرمایا, سب سے بھیانک کہتے ہیں جس وقت قبر میں انسان جائے گا اور جب جواب نہیں دے سکے گا تو وہ کہے گا مجھے پتا نہیں, جس وقت زبان سے یہ نکلے گا تو اوپر سے اللہ تعالیٰ کہے گا کہ جھوٹ بولتا ہے, یہ جھوٹا ہے. فوراً اس کی قبر کے اندر جو ہے نیچے آگ کو بھر دیا جائے اور پھر کہا جائے گا اس سے کہ آگ نیچے سے بھر دی جائے اور اس کا جو قبر ہے اس کو تنگ کر دیا جائے کہ اس کی پسلیاں جو ہیں آر پار ہو جائیں, اور پھر کہا جائے گا کہ اس پر ایک ایسا فرشتہ مسلط کر دو بالکل جو سنی نہ سکتا ہو, اور ایک ایسا گرز کے ساتھ اس کی پٹائی کرو کہ وہ ایسا ہو کہ اگر پہاڑ پہ ایک دفعہ مار دیا جائے تو پہاڑ ریزہ ریزہ ہو جائے. اور بخاری میں آتا ہے کہ وہ جب پڑھتا ہے تو پوری کائنات سنتی ہے اور لرز جاتی ہے, جنات وغیرہ سوائے انسان کو بھی سن سکتا. یہ ہے عذاب قبر دوستو, کہ ہے کوئی گنجائش ہماری بچنے کی مجھے بتایا, کوئی ہے تیاری ہماری؟ ٹھیک ہے الحمدللہ نماز ہم پڑھتے ہیں سب کچھ کرتے ہیں اس میں کوئی شک نہیں ہے, لیکن یہ خالص ہر چیز کے اللہ پاک نے راز بتایا. خالص ایک ایسی چیز ہے گارنٹیڈ ہے وہ قبر کے لیے. اللہ کے ارشاد فرمایا کہ کوئی عمل بھی عذاب قبر سے بچانے والا نہیں, سب سے بڑا جو عمل بچا سکتا ہے عذاب قبر سے وہ اللہ کا ذکر ہے. آپ اندازہ لگائیں ایک طرف اس تمام معاملات کو ہم دیکھیں کہ کس قدر سخت مقامات ہیں اور کتنے جکڑے ہوئے ہیں, نفس بھی ہمارے ساتھ ہے, شیطان بھی ہمارے ساتھ ہے, حالات ہمارے ساتھ ہیں, دنیا ہمارے ساتھ ہے, لیکن اگر وہ علاج ہم پکڑ لیں جو اللہ کے نبی نے فرمایا ہے کہ یہ ایسی چیز ہے کہ سب سے زیادہ کوئی عمل اس کے مقابلے میں ہے ہی نہیں, اللہ کے نبی فرماتے ہیں کہ جتنا اللہ کا ذکر ہے جو عذاب قبر سے بچائے گا. ایسے اب دیکھیں کتنا بڑا انعام ہے, لیکن کیا ہے کہ اس کی محبت بھی اللہ تعالیٰ طلب ہی دیتا ہے نا, انسان کو فکر ہو کہ یا اللہ یہ قبر کیا چیز ہوگی, میں اس سے کیسے بچوں گا. کیچ ایک بزرگ تھے, انہوں نے کہا کہ یا اللہ مجھے قبر کا سین تو دکھا, میں بھی تو دیکھوں. نہیں دونوں رکھیں قبر کے کہ ہم بھی مجھے دکھائی قبر کیا ہے. کہ انہوں نے رات کو نے قبر ایسا خواب دے دیا, انہوں نے دیکھا کہ قیامت قائم ہو گئی, اور جو دیکھا تو قبر میں سے جو عجیب معاملات ہے قبر کے اندر, کوئی پھولوں کے اندر بیٹھا ہے, کوئی سندس میں بیٹھا ہے, کوئی رشی میں بیٹھا ہے, اور ہمارے ایک قوم کو تو دیکھا وہ سب سے اونچی تختوں پر تھی. تو میں نے پوچھا یا اللہ یہ کون لوگ ہیں؟ بھلا یہ وہ لوگ ہیں جو دنیا میں آپس میں ایک دوسرے سے محبت کرتے تھے, اللہ کے لیے محبت کرتے تھے ایک دوسرے سے, یہ محبت کھینچ کے لائی ہے نا. دیکھیں دو نقطے سے قرآن پڑھیں آپ کہ جس وقت پل صراط سے گزریں گے لوگ, وہ ایسی جگہ ہے پل صراط, ایک یہ بھی منزل بھی آنے والی ہے نا, اس سے کیسے بچے آدمی. دیکھیں وہ ایسی اتنی ہے, وہ ایسی ہے جگہ کہ پل صراط جو ہے وہ بال سے بھی زیادہ باریک ہوگی, تلوار سے زیادہ تیز ہوگی, اندھیرا گپ ہوگا, اور وہاں سے انسان کو گزرنا ہوگا, نیچے جہنم ہوگی, سامنے جنت ہوگی. تیاری چاہیے اس کے لیے. کچھ لوگ تو ایسے گزر رہے ہوں گے جیسے بجلی کونتی ہے نا, اس طرح کونتی بجلی اس طرح شوٹ مار کے نکل رہے ہوں گے اس جگہ سے. کچھ ایسے جا رہے ہوں گے جیسے طوفان ہوائیں نہیں ہوتی, بڑے تیزی کے ساتھ الحمدللہ گزر رہے ہوں گے اس بال کے ساتھ. وہ حدیث میں کچھ ایسے ہوں گے کہ جیسے عربی گھوڑا چلتا ہے ٹک ٹک کرتا ہے آرام کے ساتھ, اس تک جھومتے اس پر صراط سے گزر رہے ہوں گے. تو جب وہ گزر رہے ہوں گے لوگ, اور کچھ لوگ ایسے ہوں گے کہ جیسے اس پہ چلتے ہوں گے ان کے جسم دو ہو جاتے ہیں اس تلوار کے سے, اور دو جب آدھا ادھر اور آدھا ادھر, اسی نے ہوگا وہاں. ساری حدیث میں بتایا نبی پاک میں, قصے نہیں ہیں, صرف اس لیے کہ ہم لوگ تیاری کریں اور ہوش سنبھالیں, غفلت میں نہ رہے انسان. تو اس وقت جب وہ گزر رہے ہوں گے تو دو قسم کے لوگ ہوں گے دیکھیں جہنم کے اندر, ایک تو ہوں گے فور ایور ہمیشہ کے لیے خالدون, وہ اسی طرح پڑے رہیں گے, وہ نکل نہیں سکتے, جنہوں اللہ کو مانا نہیں ہوگا. اور کو ہوں گے لوگ کہ مانتے تو ہوں گے لیکن گناہوں میں بےچارے بس پھنسے تھے دنیا کے اندر, نہ ان کو کبھی توبہ نصیب ہوئی, نہ ان کو اللہ کا ذکر کی فکر ہوئی, ना उनको कभी नमाजों की फिक्र हुई, ना उनकी तबलीग तदरीस में जाने की फिक्र हुई, किसी किस्म की फिक्र उनके साथ थी ही नहीं। बस दुनिया 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 कमा लो, कभी चले गए टूटी फूटी नमाज पढ़ ली, कभी छोड़ दी, कभी आ गए, कभी चले गए, मतलब एक असल सवारी जो थी उनके दिल के अंदर वो किस चीज़ की थी, फिक्र दुनिया थी। और अल्लाह ताला तो हर चीज़ को जानता है दिल की, वो जानता है कि इसके दिल में फिक्र किस चीज़ की है, किस चीज़ ने इसके दिल को काबू किया हुआ है। याद रखें क्या पूरे लसफ में जो नमाज पढ़ना है, अल्लाह ताला सबके दिलों को जानता है कि इसके दिल के अंदर जिस नमाज पढ़ रहा है कितनी दुनिया ने कवर किया हुआ है, और कितना जो है फिक्र आखत लेके इस नमाज में आया है मेरे पास, कितना इस वक्त इसको ये खौफ है, खौफ के साथ नमाज पढ़ रहा है। वो सारा अंदर होता है, जाहिर में तो आप कुछ नहीं जान सकते, सब आदमी खड़े हैं जमात में, सजदे भी कर रहे हैं, रुकू भी कर रहे हैं, किसी एक्शन से नहीं पहचान रही, लेकिन अल्लाह ताला दिलों की हालत को जानता है। याद रखें तो असल चीज़ है दिल जो अंदर है, कोई नहीं जानता इसमें किस चीज़ की फिक्र घुसी हुई है। एक्शन से निकल तो आती हैं चीज़ें, लेकिन यह है कि फिक्र आखिर जो है और फिक्र दुनिया, ये दो चीज़ें इंसान के जो कवर करती हैं। असल चीज़ है कि फिक्र जो है वो पता चलती है कि कौन उसके दिल के अंदर क्या घुसा हुआ है, सो क्या नहीं है। जब इंसान की फिक्र आखिरत होती है तो उसमें फिक्र आखिरत होगी तो फिर ये चीज़ों की तैयारी शुरू करते हैं, फिर उसको ये हदीस समझ आती है। जब ये हदीस सुनते हैं तो सारी रात करोड़ों बदलता है कि यार कब्र कैसी जगह होगी, मैं कैसे जाऊँगा, मैं कैसे रुकूँगा, मेरा क्या हाल होगा, सही रात की फिक्र में गुजरती है। फिर तलाश करता है तो वो अल्लाह जानता है दिल में, तो फिर अल्लाह ताला उसकी रहबरी करता है और रहमत भेजता है उसके दिल के अंदर, और फिर वो रास्ते दिखाता है। जैसे हदीस के अंदर ना दुआएं मांगते हैं, क्या दुआ है कि अल्लाह ताला तू हमें अपनी मोहब्बत दे। जो लोग इस फिक्र में आ गए वो ये दुआ मांगते हैं, उसके मांगते हैं कि अल्लाह ताला तू हमें अपनी मोहब्बत दे, और फिर कहते हैं या अल्लाह। खुद हदीस में इलाज चल रहा है, तरीका भी आ रहा है, जब अल्लाह की मोहब्बत मांगे तो क्या करो फिर, कि या अल्लाह उस आदमी की मोहब्बत भी दे दे तुझसे मोहब्बत करते हैं, उसके बगैर तो मोहब्बत मिलनी नहीं। ये अल्लाह के रसूल देख, मोहब्बत मांग रहा है अल्लाह से, लेकिन साथ में सबसे बड़ा अमल क्या बताया कि वो इंसान की मोहब्बत मेरे सीने में डाल, उसकी मोहब्बत मेरे सीने में डाल। और ये कहाँ काम आएगी, देखें पुलिस रात दिखाते हैं, एक कुरान है, तो पुलिस रात से गुजरे नहीं तो वो दो किस्म के आदमी होंगे, एक तो जो नहीं मानते वो तो हमेशा, एक वो जो गुनाह करते होंगे दुनिया के अंदर निकलेंगे, लेकिन उनके जिस्म गल चुके होंगे बस, लेकिन चेहरा फिर भी सही होगा, ईमान है ना अंदर, उनके तरफ बिगड़े नहीं होंगे चेहरे उनके, जैसे उनके बिगड़ चुके थे, आग के जल चुके थे। तो वो जो गुजर रहे होंगे तो पहला ग्रुप जो होगा वो चीखेगा कि ए नूर वालो, ए नूर वालो, हमें तो देखो हम किस हाल में पड़े हुए, तो हमारी सिफारिश करो, हमें कुछ थोड़ा सा अपना नूरी दे दो, हम बच सकें, हमें बचाओ। तो अल्लाह ताला आवाज़ देगा कि इनकी बातों को सुनने की जरूरत ही नहीं, निकल जाओ उनसे, कहा तुम चलते रहो आग में, सख्तरी नज़ाम उनको पैदा कर देगा अल्लाह ताला, और उनको वो तेजी से गुजरते चले जाएंगे। और एक ग्रुप जो कि भाई गुनाहगार होंगे और जो जल रहे होंगे, एक वक्त तक उनको रखा जाएगा, चेहरे सही होंगे, जिस्म गल गए होंगे, अपने गोश्त खा रहे होंगे, छीन छीन के गोश्त खा रहा है, मुँह यानी अस्तग़फ़िरुल्लाह, अजीब अज़ाब होगा जहन्नुम के अंदर, अजीब होगा। हाय हाय, तो फिर क्या होगा, नूर वाले जब जा रहे होंगे तो रुक जाएंगे, उन्हें झांक के देखेंगे, इनको अरे क्या कर रहे हो तुम, अल्लाह कहेगा, कहते अल्लाह हम पहचान रहे हो कि हमारा आदमी तुझे नीचे नजर आ रहा। बहुत ही याद रखना चाहिए, अल्लाह ताला किसी ऐसे आदमी की मोहब्बत अता फरमा जो तुझसे मोहब्बत करता है, वो देखें कहाँ काम आती इंसान के। तो अल्लाह ताला कहेगा कि देखो वो जो पहचानेंगे, ओ तुम अल्लाह के वास्ते हमें बचाओ भाई, बचाओ, हम बहुत बुरे हालात में, देखो हमारे हाल क्या हो, हम तो अपने गोश्त को खा रहे हैं, हमें पानी की जगह जकूम दिया जा रहा है, हम तो ख़त्म हो गए, बचाओ हमें, हमें बचाओ, हमें बचाओ। तो नूर वाले देखेंगे, आए मैं तो जानता हूँ इनको, ये तो जाने पहचाने आदमी है, इनको तो मैं जानता हूँ। तब फिर अल्लाह ताला से कहेंगे, अल्लाह अख़रिजना मिनन्नार, पुलिस तब पकड़ोगे, अल्लाह अख़रिजना मिनन्नार, अल्लाह अख़रिजना, या अल्लाह इनको आग से निजात दे, या अल्लाह इनको आग से निजात दे। अल्लाह ताला का नहीं दूंगा, सब तक कि अपनी पूरी सजा नहीं बख्तेंगे मैं बिल्कुल नहीं दूंगा। फिर शुरू दें, या अल्लाह, अल्लाह फिर दुआ कहेंगे इनको आग से निजात दे, अल्लाह फिर ये कहेगा तुम मसला आखिर तीसरे दफा फिर हो गए, या अल्लाह तू करम फरमा, रहम फरमा, नहीं पुल स्टार्ट दुआ मांग इनके तो हाँ अल्लाह कहे वजह यह है तुम्हें कि तुम मांगते हो दुआ, क्या वजह है कि या अल्लाह ताला हम इनको पहचानते हैं। कैसे पहचानते हैं कि या अल्लाह जब हम दुनिया में थे तो कभी कभी मेरे पास ही आते थे और कभी चलते चलते मुझे सलाम भी कर देते थे, कभी कभी मेरी मजलिस में भी आ जाते थे और बहुत कभी कभी मोहब्बत का इजहार भी कर देते थे। नेकियों का तो मुझे पता नहीं इनका, लेकिन मेरे साथ इनका यह ताल्लुक था या अल्लाह। अच्छे कभी कभी काम कर देते थे मेरे, कभी किसी मामले में मेरी मदद कर देते थे, कभी कोई खिदमत कर देते थे या अल्लाह। वो आदमी कह रहे हैं इनका एहसान है मेरे पे, लेकिन मुझे पता है कि इनके अमाल बहुत खराब थे, लेकिन या अल्लाह। अब वो नूर वाले कह रहे हैं कि मेरे जिंदगी में कोई भी ऐसा अमल हो, मोहब्बत थी ना, कोई भी अमल मेरा ऐसा हो तो उस अमल को कबूल फरमा कर तो इनको जहन्नम से निकाल दे। जब ये कहेंगे अल्लाह ताला कहेगा कसम है मेरी इज्जत की, अल्लाह ताला कहेगा इज्जत और जलाल की कसम है, जाओ जिनको तुम पहचानते हो निकाल लो आग से ले जाओ। हाय हाय, तो मेरे भाई ये जो हदीस मैंने सुनाई है, इस गर्ज से सुनाई है कि हमारे सोए हुए दिल जो हम जागे और कभी कभी मौत को हम याद करना चाहिए, देखना चाहिए कि इस घड़ी के लिए हमें क्या तैयारी करनी है। वो अमाल खसूसी अमाल नमाज पढ़ें, सब कुछ करें, लेकिन खसूसी जो डोज दी है अल्लाह पाक ने इन चीज़ों से बचने, दो बातें मैं सुनाई हैं कुरान हदीस से, दो चीज़ें बताई। एक ये कि अच्छे लोगों से अल्लाह वालों से मोहब्बत और ताल्लुक़ रखना, और दूसरी चीज़ क्या, अल्लाह का जिक्र करना। ये दोनों जो है आखिरत के सरमाया है, और दोनों कभी ना दुनिया इसमें खाली होते हैं और ना आखिरत में खाली होता है। दुनिया में इसको नफा मिलता है इन दो चीज़ों को याद रखना, कभी खाली नहीं होता, कभी खाली नहीं होता। जो अल्लाह के दोस्तों से नेक इंसानों की सोबत को अख्तियार करता है और जो अल्लाह के जिक्र को पकड़ता है, तो इस चीज़ का हमें कम से कम जिंदगी में थोड़ा तो अहतमाम करें। ये तो हमारा हो के भाई चले हफ्ते में एक दफ़ा सही किसी ऐसी मजलिस में बैठ जाए जहाँ जिक्र भी हो रहा हो और कोई नेक बातें भी सुनाई जा रही हैं, इसमें क्या नुकसान है। और अल्लाह ताला ज़्यादा ही मौका दे दे तो ज़्यादा बैठने की कोशिश करें। वजह तो ये है कि हमारी ज़िंदगी का मकसद एक ही है कि जो अजाब कब्र के अंदर है, कोई अमाल हमारा ऐसा नज़र नहीं आता कि कब्र हमें बचाएगा, कोई गारंटी ऐसी नहीं है। लेकिन जिक्र एक ऐसी चीज़ है, अल्लाह ताला कहता है जिस हाल में तुम जिक्र करो मैं कबूल करता हूँ, वो गारंटी दुनिया में दे रहे हैं कि ये काम आएगा, आएगा तुम्हारे साथ, आएगा ही आएगा। किसी तरीके भी तुम जिक्र करो, गफलत से करो, सोते में करो, चलते करो, फिरते करो, अगर तुम जिक्र कर रहे हो वो उसने तो काम आना ही आना है, तुम्हें अजाब कब्र से बचाना ही हालत के अंदर। और इस तरह सोहबत निस्बत अच्छे लोगों की ताल्लुक वो भी हर हालत में काम आनी है, जरूर बज़रूर अल्लाह पाक उसकी वजह से इंसान पर रहम और करम फरमाएंगे। अल्लाह ताला अपने जिक्र से बहुत मोहब्बत करते हैं और जिक्र करने वालों से बहुत मोहब्बत करते हैं। यहां तक कितनी बड़ी बात है कि अल्लाह ताला कहता है कि जिस बंदे की शक्ल पे मेरे जिक्र का असार देखो, इनको देख के अल्लाह याद आ जाए तो समझो ये अल्लाह के महबूब बंदे हैं। किस कदर बड़ी चीज है, आप सोचें अल्लाह कितनी मोहब्बत करता होगा इंसानों से, और ऐसे मुकाम पर जाकर जहां अल्लाह जलाल में होगा, सख्त जलाल में होगा कि कैसे लोग थे, इन्होंने कैसे नाफरमानी की, मेरे साथ जानते बूझते लोग नाफरमानी करते रहे, कैसी औरतें थी, कैसे मर्द थे, रोज कुरान सुनाया जाता था, तफसीरें सुनाई जाती थी, इनको बताया जाता था, कितने सख्त दिल थे इनके। जिस साहबा की मिसाल दी कि बख्शे बख्शाए अल्लाह उनसे राजी, लेकिन उनके कलबों ने इनको कैसे एक्सेप्ट किया, किस तरह गिरफ्त किया, उसको फिक्र पैदा की, और सब जानते हुए कि अल्लाह ताला बड़ा करीम है बख्शेगा नहीं, लेकिन खौफ इस कदर था कि फिर भी डरते और रोते थे। और हम कितने दूर चले गए इससे, आप सोचें इतना एक कदम भी नहीं उठाते कि हम इसमें थोड़ी सी भी जरा हिम्मत करें कि भाई आखिर मरना तो हमने है, कब्र हमारी है, अजाब हमारे हम पर आएंगे, कुछ तो आदमी मेहनत करे। तो स्टेट वे अल्लाह के नबी ने कितना प्यारा रास्ता बता दिया, बस तुम अल्लाह का जिक्र करो, जितनी भयानक चीज़ है वो कब्र उतनी खूबसूरत चीज़ नजर लगाएगी आपको। एक शख्स देखा ख्वाब में कब्र के अंदर, बल्कि वाक्य तो ऐसे है कि बाद ऐसे भी होते हैं जो कब्रों में कफनों को चोर करते हैं, कफन चोर भी तो होते हैं, सुना है आप, तो कफन चोर था वो गया ताज़ा ताज़ा इंसान मरा, उसने चलो भाई इसकी भी कफन मैं निकालता हूँ, उसने जाकर कब्र जो खोदी क्या देखता है कि जो भी इंसान मरा था एक बहुत ही नूरानी तख्ते पे बैठा है और कुरान की तिलावत कर रहा है, उसके तख्ते के नीचे नहर निकली हुई है, वही बेहोश हो गया आदमी देख कर ही, ये क्या देख रहा हूं, वही खत्म। तो ये जो एक गढ़ा है जिसमें इंसान को जाना है ना, वो अजीब चीज है। आज उसकी हम डेकोरेशन करें, उसको तैयारी करें, उसको देखें, अल्हम्दुलिल्लाह इतने अमाल ना भी हो तो एक चीज तो पकड़े, जिक्र तो ना छोड़े इंसान, जिक्र की आदत डाले। लेकिन कमाल है, जिक्र करते करते भाग जाते हैं, जिक्र करते ही नहीं है, या जिक्र दिल उचाड़ हो जाता है। ऐसे ही है कि जैसे अल्हम्दुलिल्लाह हर घर से नहर गुजर रही और आदमी प्यासा हो, सोचने की बात है। कोई सोच सकता था भी इस मुल्क में आज से आप चले जाए 150 साल पहले, इसके अंदर मस्जिद होंगी, ऐसी नमाजें होंगी, ऐसी तबलीगें निकलेंगी, इस तरह जनाब तालीम होगा, लोग दर्श करेंगे, और ये कुछ सोच सकता था? वो तो और की बात है, चले 15 साल 10 साल पहले चले जाए, कोई सोच सकता था कि जिक्र मस्जिद में कोई जमात जिक्र कर रही होगी बैठ के? मुझे बताएं, सही बताएं, नहीं पता ही नहीं था जिक्र का जिक्र होता क्या चीज़ है। वहाँ जिक्र चल रहा होगा सुबह और बैठ के एक जमात ऐसी होगी अल्हम्दुलिल्लाह जो शराख पर बैठेगी अल्लाह को याद करेगी, कितना बड़ा फजल और करम अल्लाह का। और फिर भी लोग नेमत इस नेमत को ठुकराते हैं, अफसोस नहीं? अल्लाह पूछेगा नहीं कि मैंने तो तुम्हें इतना मौका दिया था कब्र में, तुम आओ बस बहाने, सर्दी है जी, दूर है जी, फला है जी, ये है। कम से कम जिन लोगों ने जिक्र सीखा वो तो हर हालत में पहुंचे, सफेद दाढ़ी हो गई है, बीमारियां लग गई हैं, परेशानियां लग गई हैं, लेकिन यह जिक्र भी नहीं आता। हालांकि पता चल रहा है कि वाहिद चीज जो बचाएगी कब्र के अंदर वो क्या बचाएगा, अल्लाह का जिक्र बचाएगा। कितनी प्यारी और कितनी आसान तैयारी अल्लाह पाक ने इतने बड़े इसके बारे में अल्लाह के नबी कह रहे हैं कि इससे बयान की जगह कोई नहीं है, कोई मंजर मैंने नहीं देखा। अभी तो मंजर सुनाना शुरू करूं कब्र के तो आदमी वैसे ही देख के सुनते ही पागल हो जाए, क्या क्या उसमें अजाब है और कैसी कैसी चीज है, किस तरह अल्लाह ताला ने वहां पर किया है मामला कब्र के अजाब पे। वो इसलिए कि ये नहीं कि पोशीदा रखी कि इतने हमने वाजा तौर पर वो अमाल दिए हैं जो तुम्हें इस अजाब से बचा सकते थे, तुमने खेल तमाशा बना लिया उसको, उसको भी रसूमात बना ली, उसको मजाक बना लिया। तो वादा पक्का भाई, अल्लाह के जिक्र से मोहब्बत रखें। और ये जो मौका मिल रहा है जिक्र का, पता है कल सेहत रहती नहीं रहती, हिम्मत रहती नहीं रहती, आ सके ना सके, लेकिन जब तक हिम्मत है और जान में जान है, जब तक हिम्मत है अब पहुंच सकते हैं आदमी। ठीक है आदमी इतने बीमार होगा नहीं पहुंच सकता, वो तो अल्लाह फिर वही सवाब उसको देता है, अल्लाह के मामले बढ़ते बगैर आने के सवाब मिल जाएगा। ये तो हम उस शख्स उस जात से हमारा ताल्लुक है जो हमें अच्छी तरह जानता है, उससे क्या हम धोखाबाजी कर सकते। तो सब पता है कि जा सकता है नहीं जा सकता, भाना कर रहा है ये पहुंच सकता है नहीं पहुंच सकता, ये कितनी ताकत इसमें नहीं है नहीं। उस वक्त स्टॉप कर दे आदमी सब काम, जैसे सुबह का वक्त है अगर टैक्सी चलानी है उन्हें जनाब 7 बजे से, कहते नहीं जी शराब के बाद चलाऊंगा इंशाल्लाह, 2 घंटे का रिज़्क मेरी किस्मत में नहीं है, मैं जन्नत का रिज़्क लेना चाहता हूँ। लेकिन शैतान वो यार यही तो टाइम है इस वक्त टैक्सी चलाने का, अगर तूने 2 घंटे टैक्सी चलाई तेरा तो कब्ज़ खत्म हो जाएगा, और तूने कमाना इसमें है, और होता ये 2 घंटे में सवारी भी नहीं मिलती, बाजार खड़े ही रहता है, तू ही देखते रहता है ऐसे जो इस किस्म के सेल्फ एम्प्लॉयड हैं कम से कम, जिनके हाथ में अपना रिज़्क है, उनको फिक्र किसी क्या जरूरत है, उसमें तवक्कल तो इतना पैदा हो जाए कि अब अल्लाह ने मुझे अपने एक रिज़्क दे दी है, कम से कम मैं वो काम तो कर लूँ 2 घंटे छोड़ के जो इससे मेरी कब्र की तैयारी होगी, कल मैं क्या सोचूंगा अगर के टैक्सी चलाता रहा फला काम करता रहा, 2 घंटे दे रख दुकान खोली तो कौन सी मुसीबत आ गई, ग्राहक आ जाएंगे ना, कोई रिस्ट्रिक्शन तो नहीं ना, आप डेफिनेटली 8 बजे दुकान खोलनी है, कोई रिस्ट्रिक्शन है, को पकड़ती आगे पुलिस, 2 घंटे के बाद आएंगे अल्हम्दुलिल्लाह जो रिज़्क आना होगा आएगा। ये बादशाह ये आपका फिगर तो हमेशा वो तो गवर्नमेंट पकड़ती थी, वहाँ खूब छापे पड़ते थे, रोज छापे पड़ते थे, मैं रोज 10 बजे जाता था जिक्र, कहता ये काबू नहीं आएगा छोड़ दे शादी, बड़ा सेंटर था ना वो, तो नया नया खुला था, बड़ी पॉश दुकानें थी, तो वहाँ तो एक कानून था भी 8 बजे दुकान खुल जानी चाहिए और ये होना चाहिए, कौन जाता था वो तंग आगे बेचारे पलंटी दे 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 देंगे ना, हम भी बढ़ते रहे पैसे, हाँ जी अब नहीं होगा, अब नहीं कहाँ छोड़ सकता अल्हम्दुलिल्लाह। तो वो वक्त तो गुजर गया ना, आखिर कब्र की तैयारी तो होगी ना थोड़ी बहुत। तो अल्लाह ने आपको चांस दे दिया कि आप किसी के मुलाजिम नहीं हैं,
ये भी तो अल्लाह का बड़ा करम है ना, और आप जो बिल्कुल फ्री हैं, या बिल्कुल फ्री हैं, फ्री हैंड है, कहीं और से आ रहा है पैसा आपको तो या फिर ये है कि अल्हम्दुलिल्लाह आपका जॉब ऐसा है भाई, अपने इस वक्त हम ये है कि नुकसान हो रहा है दुनिया के, दो घंटे कोई में जेब में ना चाबी हमारी दुकान की है या नहीं है, है नहीं? मैं देखता हूँ दो घंटे में कितने गाँव आ जाते हैं आप, बस ये धोखा है, नहीं जो आठ महीने खोले तो तबाह हो जाएंगे, नाराज ना होना भाई, मैं बात कर रहा हूँ बस। लेकिन आखिरत का शौक अगर हो इंसान को तो क्या यार, दो घंटे के बाद शुरू कर देंगे। अब कंप्यूटर जिस तरह ऑनलाइन बैठे हैं आप, कहते हैं यार आठ बजे क्यों शुरू, नहीं यार दो घंटे भी नहीं किया तो फला हो जाएगा, ये हो जाएगा, वही फर्क नहीं पड़ता। एक वक्त ऐसा भी तो आ जाएंगे जब चार बजे हम पढ़ेंगे नमाज अल्लाह के फजल से, फिर खुलने देने दुकानें खुलनी है आपने। कहने का मतलब यह है कि अल्लाह को पसंद यह है किस बंदे को कितना फिक्र है इस आखिरत का। मैंने जो बातें पहुंचाई हैं अपने हबीब के जरिए, कुरान के जरिए, क्या इसमें शौक पैदा हुआ है चीज़ों की तैयारी का? किस वक्त में झटका मारूंगा इसकी गर्दन को, आके सलाम कर देगा मक्कू मोहताओ जी, फिर कहा भागता फिरेगा, फिर भागता है, अब तो वक्त गुजर गया, कल नहीं मानेंगे अल्लाह ताला, वक्त आज ही क्या है, आज हमने जो कर लिया वो कर लिया, कल क़यामत में फिर कौन सुनेगा बात, अल्लाह ताला की वो तो गई बात, अब खत्म, डाल दो उसके नीचे आग बुझा दो, पसलियों को आर पार कर दो, ऊपर इसके फरिश्तों मुसलत कर दो, सांपन से दहोग उसको छोड़ दो, उस वक्त इसने सुनी नहीं बातें। तो बस यही है एक चीज़, कोशिश करें, मैं भी कोशिश करूं, आप भी कोशिश करें, मकसद ये है कि दोस्तों आखिरत को बनाना है, और इसमें इक्तफा नहीं, इसमें इक्तफा नहीं, बस जी हम पाँच वक्त नमाज जो पढ़ रहे हैं पाँच वक्त सब हो जाएगा, नहीं नहीं नहीं, इससे काम नहीं चलेगा, बहुत बड़ी बड़ी मंजिलें हैं, कहीं किस मंजिल से निकलना है, किसी जगह किसी मंजिल से निकलना है, हर अमल जो है अल्हम्दुलिल्लाह मुख्तलिफ मुकाम पर मुख्तलिफ काम आएगा, पुलिस रात में मुख्तलिफ आता है, हश्र में दूसरा आता है, वहाँ खड़े होंगे दूसरा आएगा, और हर अमल अल्हम्दुलिल्लाह निकलता चला जाएगा। एक मुसलमान को हरीस होना चाहिए इस मामले में कि जिस वक्त अपनी ज़िंदगी की ज़रा फारिग हो अल्लाह के घर की तरफ भागे, जिक्र की तरफ भागे, नेक कामों की तरफ भागे, और किसी अल्लाह वाले से हाथ जोड़ी करे, हमारे पंजाबी में कहते हैं हाथ मिलाए उससे कि यार तू मेरा दोस्त मैं तेरा दोस्त, बस ऐसी धाम हे लजी, बस मैं आ गई आज से पक्की दोस्ती करनी है आपके साथ, आप मेरे दोस्त हैं मैं आपका दोस्त, दोस्ती पूछे मेरे क्यों दोस्त हैं, कहते किसी वजह से नहीं, बीच में अपनी दोस्ती हम अल्लाह को रखते हैं, है किसी दोस्ती ऐसी दोस्ती करें, तेरे मेरे दरमियान में है अल्लाह और मैं तेरा आशिक तू मेरा आशिक, किस्सा अल्लाह सुन लो, कहते ठीक है ऐसी दोस्ती पक्की कर दूंगा इंशाल्लाह, ऐसी टाइट डाल दूंगा दोनों हाथ पकड़ के जन्नत में जा रहे होंगे। मैं कुरान सुना भी दिया किस तरह निकालेंगे वो दोजख से, अल्लाह ताला कहेंगे छांट छांट के निकाले जिन इंसान को तू जानता है, ये आदमी मैं जानता हूँ, इस शख्स को मैं जानता हूँ, इस शख्स को मैं जानता हूँ, कहते ले जा निकाल ले। तो भाई अल्लाह ने अच्छे नेक लोगों से कोई दुनिया को तंग तो नहीं किया है, जहाँ मस्जिद बनती है वहाँ इमाम भी पैदा हो जाते नहीं होते, कोई देखा आज तक ऐसी मस्जिद इमाम ना हो, ये मस्जिद बना दी इमाम का अलग है, ये लो इमाम, ये कहाँ से रेडीमेड बिल्कुल किसी जगह सारे कुछ फर्स्ट क्लास माशा तलावत, तो ये है ही नहीं। अल्लाह ताला क्या हिम्मत तू कर, अहतमाम तू कर, बाकी काम को मुकम्मल मैं कर दूंगा हर चीज़ का, शौक तू पैदा करके अल्लाह ताला मुझे अपने किसी दोस्त से दोस्ती तो करनी है, मैंने दोस्त दिला मैं दोस्त चाहता हूँ, अल्लाह तो चाहता है, कहा चाहता हूँ शाम से पहले आपको दोस्त से मिला, कैसे आप किसी मस्जिद में गए नमाज पढ़ रहे अब जा घर गए, क्या मैं मस्जिद में खड़ा बड़ा नूरानी चेहरा था, बड़ा मजा आया यार, मैं सलाम भी किया तो बड़ी मोहब्बत सलाम का जवाब दिया, मोहब्बत डाल दिया पाक ने, दूसरे फिर गया कि सलाम वाले सलाम, फिर जाके बीवी से कहता है ये बड़ा अच्छा है, बहुत अच्छा है माशाल्लाह, बड़ा मुझे पता चला ये तो कोई पी रहा है, तो कोई नेक आदमी है, अच्छा बस वहीं अल्लाह ने दोस्ती डाल दी, जो काम पीर करता है फिर वो मुरीद वही भी काम करेगा, ये तो नहीं पीर तो जिक्र वाला काम कर रहा है मुझे जेबे काटे, ये तो नहीं ना हो सकता, काम तो फिर एक ही होगा दोनों का, वो अल्लाह अल्लाह करता है तो वो भी अल्लाह अल्लाह करेगा, ये अल्लाह अल्लाह करना आपको कब्र में काम आएगा, हश्र में काम आएगा, पुरस्कार पे काम आएगा, हर जगह से बचाता है उसको जन्नत में पहुंचा देगा, कितने आसान अमल है, तो कोई मुश्किल है इसमें, ये तो है ना आपने जिक्र से मोहब्बत की, किसी अल्लाह वाले से मोहब्बत की, जिसकी मैंने मिसाल आपको दी है, लाखों दुनिया सोई पड़ी है आप मस्जिद में बैठे जिक्र कर रहे हैं, यहीं देख लें आप कैसे आ गए, कौन छोड़ता है घर, کتنا پیارا وقت ہے اس نفس کے لیے، مجھے بتائیں، سب سے فارغ ہوئے، نماز سے فارغ، گھر بیٹھے ہیں آرام سے، یہ تو ایک تخیل ہے نا آدمی کا، بیٹھے بس چائے پی رہے ہیں، گپے مار رہے ہیں، جناب ہاں جی بور کیا ہے جی، بس جی مکان بن گیا، بس تیار ہونے والا ہے، اس تو ہم نے انڈیا جانا ہے، فضول باتیں، بڑا نشہ چڑھایا جناب والا، اور چھٹی آج کل چھٹی چل رہی ہے نا، سخت سردی پڑ رہی ہے، اور جناب گرم گرم چیزیں کھا رہے ہیں، یہ تو ایک چیز ہے نا تخیل آدمی کا، ہم باغے سب کی چھوڑ کے بیٹھے ہیں، آپ مجھے دیکھ رہے ہیں، میں آپ کو دیکھ رہے ہیں، اور تھوڑی دیر میں سو جائے گا حسب اللہ ونعم الوکیل، یہ کس کی ذات ہے؟ اس لیے میں نے آپ سے محبت کی، آپ نے مجھ سے محبت کی، ہم نے اللہ کے ذکر سے محبت کی، تو غفلت میں جگا دی، غفلت میں جگا دی اللہ پاک، دیکھ رہا ہوں بھاگے بھاگے آ رہے ہیں لوگ، الحمدللہ بھاگے بھاگے آ رہے ہیں، سبحان اللہ، جیسے مکھی آتی ہے شہد پر، ایسے اتنا میٹھا اللہ کا نام، دیکھیں تو پکی محبت کرنی چاہیے اللہ سے اور اللہ کے ذکر سے، ٹھیک ہے نا، اور اللہ والوں سے نسبت پکی کر لے انسان، ہاں بیچ میں دشمن تو آئیں گے، شیطان آئیں گے، افور آنے والے لوگ آئیں گے، لیکن آدمی وہ جم جائے، کہتے ٹھیک ہے آپ سب کچھ کہہ رہے ہیں، لیکن ہوتا ہے کیا، تو اللہ ہی اللہ اللہ کر رہے ہیں نا، اور تو کچھ بھی نہیں نا، اللہ کا نام لے رہے ہیں، دروشی پڑھ رہے ہیں نا، آپ پہلے آپ کی اللہ کے محبوب جو ہیں ان کی باتیں کر رہے ہیں نا، اور تو کوئی بات نہیں ہے، اللہ کا ذکر ہے، دروشریف ہے، اللہ کی باتیں ہیں، دل نور نور ہو رہا ہے الحمد للہ، کوئی ایسی چیز نہیں، تو کیوں چھوڑ دیں ایسی چیزوں، ہمیں کوئی ایسی چیز نظر نہیں آتی، شیطان کو جواب دیں، ٹھیک ہے، شروع کریں ذکر، ریڈی ہیں؟